तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
ककसले पाउनेछन् त उक्त होम बिल्डर ग्रान्ट $25,000 त्यसबारे कुरा गर्न आर्थिक सल्लाहकार विश्वास भट्टराई अहिले हाम्रो साथमा हुनुहुन्छ। प्रत्येक महिनाको पहिला आइतबार अन्तर्गत अब जुन महिनाको यो आइतबार अन्तर्गत उहाँ अहिले हाम्रो साथमा हुनुहुन्छ। विश्वासी नमस्ते र स्वागत छ एसबिएसको नेपाली कार्यक्रममा।
नमस्कार ऋजसी, श्रोतालाई पनि नमस्कार।
अब $25,000 पाउने भएका छन् मान्छेहरूले, होइन? अब लेबर पार्टीले चाहिँ अब घर आफ्नो घर मर्मत गर्नको लागि 1.5 लाख हुने मान्छेहरूलाई त्यतिको रकम खास चाहिँदै चाहिँदैन भन्ने खालको भनाइहरू पनि आइरहेका छन्, होइन? तर सबभन्दा पहिला त यो नियममा ककसले फाइदा उठाउन सक्छन्, ककसले फाइदा उठाउन सक्दैनन्, त्यसबारे एकचोटि बताइदिनुहोस् न त हामीलाई।
हजुर, यो नियममा अब एक दुईवटा क्याभिएटहरू चाहिँ छ, होइन? तर जेनरली भन्दाखेरि चाहिँ प्रायः यो आफू बस्नको लागि युज गर्ने प्रायः सबै मान्छेले चाहिँ यो बेनिफिट चाहिँ युज गर्न सक्छ।
भनेपछि फर्स्ट होम ओनर्स ग्रान्ट जुन छ त्यो बाहेक यो चाहिँ त्यसमाथिको थप सहायता।
फर्स्ट होम ग्रान्ट चाहिँ प्रायः स्टेट वाइज आफ्नो आफ्नो हुन्छ, यो चाहिँ फेडरली दिने भएर त्यसको माथि यसले कम्प्लिमेन्ट गर्ने हो। त्यो जे बेनिफिट छ त्यो यथाशीघ्र रहन्छ र त्यसमाथि चाहिँ यो अन टप 25 हुन्छ। त्यो पर्सपेक्टिभमा न्यू साउथ वेल्समा भनौँ न, अहिले 750,000 मुनि हाउस एन्ड ल्यान्ड बनाउने एक्टलाई 10,000 पाउँछ भने यो 25 गरेर 35 हुन जान्छ।
अब यसमा पाउने र नपाउने हिसाबले गर्दाखेरि अब ठुलो सङ्ख्यामा यहाँको अब पर्मानेन्ट रेसिडेन्सी रहेकाहरू, विशेष गरी हुन्छ नि नागरिकता नरहेकाहरूले चाहिँ उक्त सहायता नपाउने भएका छन्।
हजुर, यो आजकल यो हामीले 1.5 इयरदेखि चाहिँ अलिकति डेभिएसन चाहिँ देखेको छौँ। जस्तै अस्ति पनि फर्स्ट होम के भन्छ फर्स्ट टर्म डिपोजिट स्किममा पनि अस्ट्रेलियन सिटिजनलाई मात्रै भनेर लिमिटेसन ल्याइएको थियो भने यसपालिको गभर्मेन्ट न्यू साउथ सरी फेडरल गभर्मेन्टको बेनिफिट यो फर्स्ट टर्म यो 25,000 पनि स्ट्रिक्टली अस्ट्रेलियन सिटिजनै हुनुपर्ने, रेजिडेन्ट भएकोमा चाहिँ क्वालिफाई नहुने क्राइटेरिया आएको छ।
अनि त्यसबाहेक अरू चाहिँ अब यो तलबहरूको पनि छ नि, होइन? कति तलब हुनुपर्छ, के हुनुपर्छ भन्ने त्यस्तो पनि छ नि, होइन?
हजुर, यो तलब अनि एक दुईवटा क्राइटेरियाहरूमा अर्को के छ भने सिङ्गलको इन्कम 125,000 र कपलको इन्कम अन्डर 200,000, त्यो चाहिँ खासै राम्रै लिमिटेसन हो। त्यो हिसाबले चाहिँ यो फर्स्ट टर्म बायसलाई नै टार्गेट गरेको र मिडियम इन्कम अनरलाई गरेको भएर त्यसले चाहिँ धेरै नै ब्रोड क्याटेगोरी कभर गर्छ।
अब यसमा चाहिँ अर्को अस्ति एउटा प्रश्न आएको थियो हामीलाई कि अब यदि श्रीमान श्रीमती अब कपाल हुन्छ, अब सबैले नागरिकता नलिएको अवस्थामा अब कहिलेकाहीँ कपालमा चाहिँ एकजनाले नागरिकता लिएको, एकजना चाहिँ पर्मानेन्ट रेसिडेन्सीमै रहेको अवस्थामा चाहिँ अब त्यसरी दुइटाकै नाममा घर लिँदाखेरि चाहिँ यो पाइन्छ कि पाइँदैन भन्ने खालको प्रश्न आएको छ। यसबारे केही
जहाँसम्म अहिलेसम्मको फ्याक्सिटहरू क्ल्यारिटीमा त आएको छैन, फ्याक्सिटमा चाहिँ उल्लङ्घन गरे अनुसार चाहिँ दुइटै पार्टी अस्ट्रेलियन सिटिजनै हुनुपर्ने क्राइटेरिया जनाएको छ। हुन त्यसको अब फर्दर डिटेल्सहरू अझ ब्रेकडाउन भएर आइसकेको छैन, यो अस्ति भर्खर एनाउन्स भएको हो। तर अहिलेको क्राइटेरिया सरसदी पर्दा चाहिँ यो चाहिँ अस्ट्रेलियन सिटिजनलाई मात्र लिमिटेसन भएको जस्तो देखिन्छ।
भनेपछि अब पर्मानेन्ट रेसिडेन्स छ, अब बुढे त्यस्तो भयो भने चाहिँ अहिले चाहिँ अझ बुझ्न बाँकी नै बाँकी नै छ।
हजुर, अहिले के अझ बुझ्न बाँकी नै छ फाइनली।
हजुर, कस्तो छ अब यो घरको लोन लिनेहरूमा अब तपाईँहरूले भेटे अनुसार हुन्छ नि, अब त्यो सङ्ख्याको कम्पेरिटिभ हिसाबले अब एनेक्डोटल त हुन्छ, होइन? त्यो अब त्यसरी अध्ययन त गरिएको छैन, तर पर्मानेन्ट रेसिडेन्स रहेका र नागरिकता रहेका नेपाली समुदायमा चाहिँ अब कतिको सङ्ख्या तपाईँले पाउनुहुन्छ भनौँ न, तपाईँ अब घर लिन चाहनेहरूमा कस्तो पाउनु भएको छ तपाईँले?
अब हेर्नुहोस्, यो कुरा चाहिँ अलिकति हेर्नुहोस्, अहिले चाहिँ अब न्यू साउथ वेल्स गभर्मेन्टको फ्याक्सिट अनुसार पनि नेपालीहरू 56 लार्जेस्ट कन्टिन्जेन्ट हो घर किन्नेमा, होइन? प्रायः नेपालीहरूको चाहिँ नेपालीहरूको कन्टेक्स्टमा कुरा गर्दा चाहिँ धेरै जसो चाहिँ पर्मानेन्ट रेजिडेन्टमै घर किनेको क्रम देखिन्छ, किनभने घर किन्ने र तपाईँको जुन सरी जब पर्मानेन्ट रेजिडेन्ट हुने र घर सिटिजन हुने बिचको टाइममा प्रायःले घर एक्विजिसन गरि नै सकेको हुन्छ। त्यही भएर हाम्रो कन्टेक्स्टमा चाहिँ प्रायः धेरै नै मेजोरिटी चाहिँ यही पर्मानेन्ट रेजिडेन्टकै बेलामा हुन्छ, भेरी फ्युले मात्रै अस्ट्रेलियन सिटिजन भएको बेलासम्म पुग्छन्। तर यसमा क्याबिए के पनि एउटा छ भन्दाखेरि फर्स्ट टर्म बायर नभएर जस्तै कसैले अलरेडी घर किनिसकेको मान्छेहरू वहाँ 2-4 वर्ष बसेर अपग्रेड गर्नेहरूलाई चाहिँ त्यो मार्केट पनि यो 25,000 कभर गर्छ। त्यो मार्केटमा चाहिँ हामीले बढी अस्ट्रेलियन सिटिजनको सङ्ख्या देख्छौँ।
अब अर्को प्रश्न चाहिँ एउटा अर्को एउटा प्रश्न आएको चाहिँ कस्तो भने कि उहाँले चाहिँ ल्यान्ड एन्ड हाउस टाइटल अब सबै दुइटै अब नागरिकको नाममै हुनुपर्छ कि खालि घरको कन्ट्र्याक्ट मात्रै भनेर सोध्नु भएको छ, के छ त्यसमा चाहिँ?
जेनरली अब त्यो लोन कतिजनाको र के भन्दा भने अब कन्ट्र्याक्ट चाहिँ एकजनाको नाममा हुनुपर्छ, होइन? तर सर्टेन उसमा चाहिँ तपाईँको हस्बेन्ड एन्ड वाइफमा चाहिँ स्पाउसल म्यारिटल स्ट्याटसको हिसाबले कति कुराहरू चाहिँ प्रपर्टी ओनरसिप एउटामा भए पनि हुन्छ। तर इन साइङ द्याट अब हरेकमा केस बाई केस बेसिस हो, होइन? अब यसमा चाहिँ एक्चुली आफ्नो मर्गेज कन्सल्टेन्ट या त एक्चुली आफ्नो कन्भाइन्सिङलाई लिगल एडभाइस चाहिँ लिनुहोस्, किनभने यसको इम्प्लिकेसन चाहिँ अनरसिपदेखि लिएर ट्याक्स पर्पजलाई पनि हुने भएर यो एउटालाई मात्रै नभएर पनि लङ टर्म हिसाबले डिसिसन चाहिँ गर्नुपर्छ।
अनि अर्को भनाइ चाहिँ कस्तो आइरहेको छ भने अब सरकारको यो सहायता $25,000 सहायताका साथ अब अहिले त्यहाँ घर बनाउनेहरू, घर बिल्डरहरू, कन्ट्र्याक्टरहरू सबैले आफ्नो बिलमा $25,000 थप्न एकदमै उनीहरू तयार रहेका छन् भन्ने खालको कुराहरू आइरहेका छन्। अब अर्को चाहिँ अब यो बिल्डिङ सोसाइटीहरूद्वारा चाहिँ अब सरकारको सहयोगको स्वागत गर्दै अब यसले चाहिँ अब आगामी महिनाहरूमा एकदमै मन्दी निर्माण कार्य निर्माण उद्योगमा देखिने मन्दीलाई चाहिँ यसले सहयोग गर्ने भन्ने बताइएको छ। कस्तो तपाईँले चाहिँ कस्तो देखिरहनु भएको छ अहिले बजारतिर, कस्तो त घर बनाउनेहरूको माग कतिको छ के छ?
हेर्नुहोस्, अब एट द एन्ड अफ द डे सबै कुरा सप्लाई र डिमान्डले गर्ने कुरा हो, होइन? हो, कति बिल्डरहरूले अब भोल्युम बढेपछि आफ्नो प्राइस अप पनि गर्ला, होइन? तर एज अ कन्ज्युमर पावर चाहिँ तपाईँको हातमा के छ भने तपाईँले बिल्डरदेखि लिएर सबै कुरा चुज गर्न मिल्छ, होइन? सप एराउन्ड गर्न मिल्छ, सबैले बढाउला जस्तो चाहिँ मलाई लाग्दैन। हो, कसै कसैले आफ्नो भोल्युम अनुसार बढाउला, तर एट द सेम टाइम सबैले यो एउटा पाइको बराबर पिस त पाउँदैन, भनेपछि कसै न कसैले बेटर प्याकेज या बेटर भ्यालु दिइहाल्छ। कुनै पनि कुरामा लाइक एभ्रिथिङ, होइन, कुनै पनि कुरा गर्नु कमिट गर्नुभन्दा पहिला सप एराउन्ड गर्नु, रिसर्च गर्नु एकदम जरुरी छ। त्यही भएर पावर तपाईँको हातमा छ, कोसँग बिजनेस गर्ने, कोसँग डिल गर्ने भनेर। त्यही भएर त्यसलाई चाहिँ राम्रोसँग युटिलाइज गर्नु, कहिले पनि एकै ठाउँमा गएर सक्टिन नहुनुहोस्, होइन? रिसर्च गर्ने, सप एराउन्ड गर्ने, 10 क्वेसन सोध्ने, अनि त्यसपछि फाइनलाइज गर्दाखेरि तपाईँलाई अनेस्टली तपाईँले जहिले पनि बेटर डिल चाहिँ पाउनु नै हुन्छ आउट इन मार्केट।
हजुर, र हामी श्रोताबिन कुरा गर्दैछौँ आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग। यदि प्रश्न सोध्न चाहनुहुन्छ भने हाम्रो एसएमएस नम्बर 0429996263, 0429996263 अथवा फेसबुक र ट्विटरमा @SBS नेपालीमा पनि प्रश्न पठाउन सक्नुहुनेछ। र अब यो निर्माण, यो रेनोभेसनको कुरामा चाहिँ अब मान्छेहरूले $1,50,000 जतिको सम्म पनि खर्च गर्नुपर्ने अवस्था हुँदा त्यही लेबर नेताको भनाइ चाहिँ मान्छेहरूसँग $1,50,000 खर्च रेनोभेसन गर्न $1,50,000 छ भने उनीहरूलाई सहायता चाहिन्छ त भन्ने खालको प्रश्न के छ, कस्तो लाग्छ तपाईँ चाहिँ?
अब हेर्नुहोस्, यो अब हामीले दुइटै साइडबाट हेर्न सक्थ्यौँ, होइन? किनभने अपोजिसन र गभर्मेन्टको जहिले पनि हेर्नुहोस् ब्याक एन्ड फोर्थ हुन्छ। तलको मार्केटमा भन्दा अब अपोजिसनले प्रोब्ली अर्को एस्पेक्टले भन्थ्यो होला, माथिकोहरूले गरेन तलकोलाई गऱ्यो भनेर, होइन? हरेक कुराको दुइटा कोइन हुन्छ। हो, बढी गर्न सकिने दुइटैमा चान्स थियो होला, राम्रो गर्न सकिन्छ होला, तर जहाँसम्म लाग्छ अहिलेको प्याकेज पनि आई थिङ्क इट्स भेरी कम्पेलिङ प्याकेज छ। यो राम्रै हो, तर गर्नेको मेन इन्टेन्सन चाहिँ के हो भन्दाखेरि गभर्मेन्टले गर्न खोजेको चाहिँ बिगर ठुलो प्रोजेक्टलाई फन्ड गर्न खोजिया हो। नेचुरली 150,000 बढीको प्रोजेक्ट गर्दाखेरि मेजर रिनोभेसन भएर यहाँ एउटा पार्टी इन्भल्भ नभएर कमसेकम 4 एउटा घर रिनोभेसन गर्दा तपाईँलाई किचनलाई चाहिला, टोइलेटलाई चाहिला, रुफलाई चाहिएला, त्यो 4-5 किसिमको डिफ्रेन्ट बिजनेसहरू, डिफ्रेन्ट टेन्डरहरूले एकैचोटि जब पाओस् भन्ने इन्टेन्सनले गरेको हो। जबकि 10-15,000 किचनको गरेर सानो बुस्ट राखेको भए एउटा मात्रै पर्टिकुलर ट्रेड्सम्यानको हिसाबले हुन्थ्यो होला। त्यही भएर यो प्याकेज बनाउनेको चिफ मेन उद्देश्य चाहिँ के थियो भन्दाखेरि सबभन्दा बढी मान्छेहरू मतलब धेरैले इम्प्लोइमेन्ट पाओस् र जब स्प्रेड होस् भन्ने नेचरले आई थिङ्क त्यो ग्रासनलमा गर्दाखेरि चाहिँ आई थिङ्क यो गरेको राम्रै हो जस्तो लाग्छ मलाई। किनभने सानो ट्रेड्सम्यानहरूले पनि उनीहरूको मार्फतबाट सब कन्ट्र्याक्ट गरेर काम पाइ नै हाल्छन् आखिर। यसले चाहिँ धेरै नै ब्रोड क्याटेगोरी कभर गर्छ जस्तो लाग्छ मलाई।
अब फाइनली विश्वजी, अन्तिम प्रश्न एकदमै एक मिनटमा, होइन? अब अस्ट्रेलियाले आधिकारिक रूपमा रिसेसनमा गएको भनेर अब घोषणा त अब गर्न सेप्टेम्बरसम्म कुर्नुपर्छ, तर ट्रेजरर जोस फ्राइडेनबर्गले चाहिँ रिसेसनमा रहेको भनेर अब स्वीकार गरिसकेका छन्, होइन? तर यसको मतलब के हुन्छ अब ब्याज दरको लागि अथवा हुन्छ नि ऋण लिनको लागि, यसको मतलब के हुन्छ रिसेसनको मतलब?
अब टेक्निकलिटीमा तपाईँले भनिहाल्नु, दुईवटा क्वार्टर चाहिँ रिसेसन जानुपर्छ अफिसियली रिसेप्सन डिक्लेयर गर्नमा, होइन? अब हाइड गर्ने तर केही पनि छैन, डेफिनेटली नेक्स्ट क्वार्टर पनि जान्छ नै रिसेसनमा। हेर्नुहोस्, हामी अब टेक्निकलिटीमा नभए पनि रियालिटीमा खास रिसेसनै हो यो, नो डाउट। यो प्रोब्लम 6-7 जान्छ होला, होइन? अब जहाँसम्म इन्ट्रेस्ट रेटको कमाल चाहिँ हेर्नुहोस्, आई थिङ्क रिजर्भ ब्याङ्कको अब अर्को एउटा रेट कट आउनु त आउँछ, मैले पहिला पनि भनेको, यो म्याटर अफ टाइम मात्रै हो। तर अहिले अलरेडी फिस्कल पोलिसी इम्प्लिमेन्ट गरिहाले गभर्मेन्टले भएको भएर खास रिजर्भ ब्याङ्कले हेल्ड अप गरेको मात्रै हो आफ्नो मोनिट्री पोलिसी गर्नलाई, किनभने यसको मेजर गर्न खोजेको हो। डेफिनेटली सेप्टेम्बरभित्र अर्को रेट कट आउने एकदमै हाई चान्स छ। अब त्योभन्दा बढी यदि परेको खण्डमा नेगेटिभ रेट पनि जान सक्ने किसिम हुन आउँछ रिजर्भ ब्याङ्कको। तर अब ब्याङ्कको रेट फल गर्ने चाहिँ अब हामीले धेरै कम देखेका छौँ, प्रोब्ली फिक्स रेट चाहिँ योभन्दा मुनि देखिँदैन। किन भन्दाखेरि अब जुन अहिले चाहिँ रिजर्भ ब्याङ्कहरूले प्रायः ब्याङ्कहरूलाई फन्डिङ गरिरहेको छ 0.25, त्यो चाहिँ अब सायद 2-3 फन्डिङ नहोला जस्तो देखिन्छ, त्यतिमै क्याप गर्छ होला। त्यो भने मतलब चाहिँ के हो भने प्राय यहाँको फाइनेन्सियल इन्स्टिट्युसनले ओभरसिज मार्केटबाट बरो गर्दाखेरि त्यही 0.25 रेट नपाएपछि फिक्स रेट चाहिँ अपवर्ड्स हुन्छ होला। त्यही भएर यो फिक्स रेट चाहिँ बरु धेरै नबस्ला देखिन्छ। तर इन साइन द्याट भेरिएबल रेट र तपाईँको क्यास रेट चाहिँ अझ पनि 0.25 जाने चान्सेस छ, तर त्यो गएमा चाहिँ त्यो 0.25 फुलै पास होला, लाइक 25 बेसिस पोइन्टले चाहिँ भेरिएबल रेटमा चाहिँ ब्याङ्कहरू या अरू फाइनेन्स इन्स्टिट्युसनले कट गर्ला जस्तो चाहिँ हामीलाई लाग्दैन.
हजुर, ल अब अर्को महिनासम्ममा अलिकति भए नि प्रष्ट होला, तर आजको लागि चाहिँ दिवस विश्वजी धेरै धेरै धन्यवाद समय दिनुभयो.
धन्यवाद ऋजसी.
लाइक, शेयर र कमेन्ट गर्नुहोस्. एसपिएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्.